यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। नेकपा एमाले सचिवालय बैठकद्वारा पार्टीको वार्षिक कार्य योजना पारित। संवैधानिक परिषद बैठक प्रधानमन्त्री निवास बालवाटारमा जारी। बागलुङमा भएको गाड़ी दुर्घटनामा रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष सहित 3 जनाको मृत्यु। र युक्रेन र गाजा युद्ध अन्त्यका लागि वार्ता गर्न सम्बन्धित पक्षलाई चीनको आग्रह।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VoLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VoLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। संवैधानिक परिषदको बैठक प्रधानमन्त्री निवास बालवाटारमा जारी छ। बैठकले भावी प्रधान न्यायाधीश, निर्वाचन आयुक्त लगायत संवैधानिक पदहरूमा सिफारिश गर्ने एजेण्डा रहेको बुझिएको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका साथै संवैधानिक परिषदका सदस्यहरू, प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, प्रधान न्यायाधीश विश्वम्बर प्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल र उपसभामुख इन्दिरा राणाको उपस्थिति रहेको प्रधानमन्त्रीका संचार विज्ञ राम बजगाईले जानकारी दिनुभयो। नेकपा एमाले सचिवालय बैठकले पार्टी महासचिव शंकर पोखरेलले प्रस्ताव गर्नुभएको वार्षिक कार्ययोजनालाई पारित गरेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज बसेको बैठकले बलियो राष्ट्रिय शक्ति निर्माणको उद्देश्य सहित वार्षिक कार्ययोजना पारित गरेको हो। नेकपा एमाले पार्टीलाई बलियो र निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न र मिशन 84 सफल पार्नका लागि 18 बुँदे वार्षिक कार्ययोजना बनाएको र कार्ययोजना अनुसार अब पार्टीका सबै कमिटीहरू परिचालन हुने बैठकपछि नेकपा एमालेका महासचिव शंकर पोखरेलले बताउनुभयो।
निर्णायक राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना पारित गरेको छ। वार्षिक कार्ययोजनाभित्र हामीले 18 विषयहरू समावेश गरेका छौं। पार्टी सदस्यता नवीकरण, विस्तार र अभिलेखीकरणको कामलाई कार्ययोजनाको पहिलो विषय बनाइएको छ। नियमित रूपमा अधिवेशनको आयोजना र व्यवस्थापनको काम, खास गरी केही जिल्लाहरूमा अधिवेशन हुन बाँकी छ, जसलाई हामी कार्तिक मसान्तभित्र सम्पन्न गर्ने योजना बनाएका छौं र सबै तहका अधिवेशनहरू चाहिँ मंगिर मसान्तभित्र सम्पन्न गरिसक्ने योजना बनाइएको छ। अर्को, पार्टी कमिटी र कार्यकर्ताको कामको मूल्याङ्कनको एउटा विधि स्थापित गर्ने योजना बनेको छ र पार्टी कमिटीको परिचालन र अन्तर्विरोधको व्यवस्थापन गर्ने कुरालाई, खास गरी पार्टी एकता कसरी निर्माण गर्न सकिन्छ भन्ने विषयलाई आधार बनाएर कार्ययोजना तर्जुमा गर्ने काम भएको छ।
एमालेको वार्षिक कार्ययोजनामा सदस्यता नवीकरण र विस्तारदेखि 40 वर्ष मुनिका युवाहरूको शिखर सम्मेलन आयोजनासम्मका विषयका साथै पार्टीका सबै सदस्यले हरेक वर्ष कम्तीमा एउटा कक्षा लिनै पर्ने योजना तय गरिएको नेकपा एमाले जनाएको छ। यसअघि भदौ 18 र 19 गते बसेको एमालेको पोलिट ब्यूरो बैठकले पनि राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना पारित गरेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ 31 गते प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्नुहुने भएको छ। राष्ट्रसंघीय महासभामा भाग लिन अमेरिका जानुअघि प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्न लाग्नु भएको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो। प्रधानमन्त्री ओली आउँदो असोज 4 गते अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ। महासभामा गर्ने सम्बोधनमा आफूले उठाउने विषयबारे आफूले अग्रिम रूपमा संसदलाई जानकारी गराउन लाग्नु भएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका वरिष्ठ महिला चिकित्सकहरूलाई सम्मान गर्नुभएको छ। नेपाल चिकित्सक संघद्वारा वुमेन इन मेडिसिन इन नेपाल 2024 अन्तर्गत राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले 10 जना महिला चिकित्सकलाई दोसल्लाह र सम्मान पत्र सहित सम्मान गर्नुभएको हो। सम्मानित हुनेहरूमा वुमेन इन मेडिसिन इन नेपाल अवार्ड अन्तर्गत डाक्टर रीता गुरूङ, डाक्टर शान्त कुमारी सापकोटा, डाक्टर हीरा तुलाधर, डाक्टर गीता सायमी र डाक्टर कल्पना सुवेदी उपाध्याय हुनुहुन्छ। वुमेन इन मेडिसिन इन नेपाल लाइफ टाइम अचिभमेन्ट अवार्ड अन्तर्गत डाक्टर सुनिता आचार्य, डाक्टर सुधा खकुरेल, डाक्टर विमला लाखे, डाक्टर मालती त्रिपाठी र डाक्टर अम्बिका श्रेष्ठ हुनुहुन्छ। सरकारले नवनिर्मित धरहरालाई सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको छ। मन्त्री परिषदको हिजो बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले भूकम्पपछि पुननिर्माण गरिएको धरहरा अन्तिम रूपमा सञ्चालन गर्ने निर्णय भएको जानकारी दिनुभयो। यस्तै हिजोको मन्त्री परिषद बैठकले दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहयोग विद्युतीय ट्रान्समिशन तथा वितरण आयोजनाको कार्यान्वयनका लागि एसियाली विकास बैंक समेतबाट प्राप्त हुने अनुदान तथा सहुलियतपूर्ण ऋण सहायता प्राप्तिका लागि नेपाल सरकारको तर्फबाट एसियाली विकास बैंकसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। यस्तै बैठकले हुलाकी राजमार्ग अन्तर्गतको चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने राजमार्गको हालको रेखाङ्कन संशोधन गर्न सैद्धान्तिक स्वीकृति दिने तथा गल्छी त्रिशुली मैलुङ स्याप्रुबेसी र सुवागढ़ी सड़कको स्याप्रुबेसी बजार खण्डमा 11 मिटर चौडाईमा सड़क निर्माण गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको संचार मन्त्री गुरूङले जानकारी दिनुभयो। मन्त्री परिषद बैठकले विभिन्न निकायका लागि 1050 अस्थायी दरबन्दीहरू स्वीकृत गरेको छ। यस्तै मन्त्री परिषद बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील गेवालीलाई नियुक्त गर्ने, नेपाल प्रशासन सेवा समूहीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त पदमा सहसचिव महादेव पन्थलाई बढ़ुवा गरी लुम्बिनी प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन गर्ने, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुसूदन बुर्लाकोटीलाई राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रमुख तथ्याङ्क अधिकारीमा, सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव हरिप्रसाद लम्साललाई बागमती प्रदेशको प्रमुख सचिवमा र बागमती प्रदेशका प्रमुख सचिव गोविन्द बहादुर कार्कीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवमा सरुवा गर्ने निर्णय गरेको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मौजूदा मन्त्री परिषदमा 3 मन्त्री र 1 राज्यमन्त्री थप गरी आज मन्त्री परिषद विस्तार गर्नुभएको छ। प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशका खापुङले आजै नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राई, उद्योग कृषि तथा सहकारी मन्त्री खगेन सिंह हाङगाम र पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डललाई शपथ ग्रहण गराउनु भएको हो। यसै गरी मुख्यमन्त्री कार्कीले भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा भूमि प्रसाद राजवंशीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले सुर्खेत आसपासका क्षेत्रको विकास निर्माणका क्रममा उत्पन्न समस्याको समाधानप्रति आफू गम्भीर रहेको बताउनु भएको छ। आज काठमाण्डुमा सुर्खेत उद्योग वाणिज्य संघको टोलीसँगको भेटमा प्रधानमन्त्री ओलीले विकास निर्माणका क्रममा देखिएका समस्याहरूको समाधान अब छिट्टै गरिने प्रतिबद्धता जनाउनु भएको हो। संघको माग पत्रमा सुर्खेत विमानस्थलको धावन मार्ग विस्तार, कोहलपुर सुर्खेत 132 केभीए विद्युत प्रसारण लाइन विस्तारका क्रममा बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रको रूख कटानको समस्या र सुकुम्बासीको दीर्घकालीन समस्या समाधान लगायत रहेका छन्। प्रधानमन्त्रीलाई मागपत्र बुझाउन सुर्खेत जिल्ला समन्वय समितिका प्रमुख गंगाराम सुनार, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कणेल लगायत सहभागी रहनु भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका महासचिव सीताराम येचुरीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जाल एक्समा मार्फत समवेदना व्यक्त गर्नुहुँदै नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष समेत रहनुभएका ओलीले येचुरीको बुद्धिमता, नम्रता र जनताप्रतिको अटल समर्थनलाई कहिल्यै भूल्न नसकिने बताउनु भएको छ। महासचिव येचुरीको हिजो 72 वर्षको उमेरमा नयाँ दिल्ली स्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस एम्समा उपचारका क्रममा निधन भएको थियो। 60 राष्ट्रिय बाल दिवसका अवसरमा आज रेडियो नेपाल र बाल संगठनको सहकार्यमा बाल गीत प्रतियोगिता 2081 आयोजना गरियो। काठमाडौँको नक्साल स्थित बाल मन्दिरमा आयोजित बाल गीत प्रतियोगिताको उद्घाटन गर्नुहुँदै संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले रेडियो नेपाल र बाल संगठनको सहकार्यको निरन्तरतामा जोड़ दिनुभयो। संचार मन्त्री गुरूङले मुलुकमा अस्थिर राजनीतिका कारण जनतामा उदासीनता देखा परेको भन्दै मूल नीतिका रूपमा रहेको राजनीति सफा गर्नु आवश्यकता रहेको औल्याउनुभयो। गुरूङले सचेत व्यक्ति, विद्यार्थी र बौद्धिक व्यक्तिले राजनीतिमा चासो राख्ने र राजनीतिलाई सही दिशामा ल्याउन भूमिका खेल्नुपर्ने बताउनुभयो।
यो जनतामा फैलिरहेको यो निराशा, अर्थतन्त्रमा भइरहेको जुन खालको समस्या पैदा भइरहेछ अर्थतन्त्रमा, होइन, र सामाजिक आर्थिक क्षेत्रमा जुन खालको सभ्यतामा ह्रास आइरहेछ, हाम्रो संस्कृतिमा ह्रास आइरहेछ, जुन खालको दुर्भावना फैलिरहेछ, त्यो सबै चिजको अन्त्य गर्नको लागि राजनीति आफै ठाउँ ठिकको ठाउँमा हुनुपर्छ। किन राजनीति भनेको मूल नीति हो। राजनीति चाहिँ फोहोर भयो भने सबै चिज फोहोर भइहाल्छ। जब राजनीतिमा चाहिँ तपाईँको नैतिकवान मान्छेहरू, इमान्दार मान्छेहरू, राजनीतिलाई एउटा सेवाभावको साथ लाग्ने मान्छेहरूको अभाव हुन्छ, राजनीति डटी हुन्छ। तर त्यस कारणले चाहिँ यो राजनीतिलाई डटी हुनबाट जोगाउनको लागि र मुलुकमा चाहिँ स्थापित भइरहेको जुन व्यवस्था छ यो व्यवस्थालाई सुदृढ गर्नको लागि पनि सचेत व्यक्तिहरूले विद्यार्थीहरूले बौद्धिक समुदाय सबैले राजनीतिमा चासो राख्नुपर्छ।
रेडियो नेपालका नायब कार्यकारी निर्देशक खगेन्द्र खत्रीले रेडियो नेपाल र नेपाल बाल संगठनको सहकार्यमा भइरहेका यस्ता कार्यक्रमले बाल बालिकाको भविष्य उजागर गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो। नेपाल बाल संगठनका अध्यक्ष विद्या उपाध्याय नेउपानेले बाल बालिकासँग गरिने साना साना कुराहरूले पनि ठूलो महत्व राख्ने भएकाले बाल बालिकाका भावना बुझेर उनीहरूको जीवन सार्थक बनाउने गरी काम गर्नुपर्ने बताउनुभयो। बाल गीत प्रतियोगितामा 18 समूहमा बाल बालिकाले भाग लिएका थिए। हरेक वर्ष भदौ 29 गते बाल दिवस मनाइन्छ। यस वर्ष बाल दिवसको नारा बाल बालिकामा लगानी सुनिश्चित भविष्यको थालनी रहेको छ। बागलुङमा भएको गाड़ी दुर्घटनामा रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष सहित 3 मृत्यु भएको छ। आज बिहान काठमाडौँबाट रूकुम पूर्व जाँदै गरेको सरकारी गाड़ी बागलुङको गलकोट नगरपालिका 2 स्थित भूमखानीमा दुर्घटना हुँदा पुथा उत्तरगंगाकी उपाध्यक्ष 33 वर्षीय भूपेन्द्रा बुढा सहित 3 घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा उहाँकी 61 वर्षीय आमा गोपीमाया बुढा र सोही गाउँपालिका 2 वडा अध्यक्ष 37 वर्षीय जसबहादुर शिरपालीको मृत्यु भएको छ। गाड़ी चालक भूमे गाउँपालिका 3 29 वर्षीय प्रेम बहादुर पुन घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिनुभयो। गाड़ी सड़कदेखि करिब 300 तल खसेको प्रहरीले जनाएको छ। यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले 3 ज्यान जाने गरी बागलुङमा भएको गाड़ी दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ। अध्यक्ष प्रचण्डले आफ्नो पार्टीकी महिला नेत्री सहित 3 निधन भएको खबरले स्तब्ध भएको बताउनु भएको छ। पहिरोले 2 अवरूद्ध कर्णाली राजमार्ग अन्तर्गतको सुर्खेत जुम्ला सड़क सञ्चालनमा आएको छ। बुधबार बेलुकीको अविरल वर्षापछि कालीकोटको गगने खोला एस मोड र हुल्ममाथिबाट खसेको पहिरो सड़क डिभिजन कार्यालय जुम्लाले 2 लगाएर पन्छाएपछि सड़क आज दिउँसोदेखि खुलेको हो। पहिरोले शुभकालीका 1 पर्ने गगने खोला एस मोड काले खोला हुल्म लगायतका ठाउँमा सड़क अवरूद्ध भएको थियो। गगने खोला लगायतको पहिरो हटाएर गाड़ीहरूको आवतजावत शुरू गरिएको प्रहरीले जनाएको छ। नेपाली सेना र अमेरिकी सेनाबीच यही भदौ 30 गतेदेखि असोज 4 गतेसम्म प्यासिफिक एंगल संयुक्त सैन्य अभ्यास हुने भएको छ। काठमाडौँ मकवानपुर र धादिङमा सञ्चालन हुने अभ्यासमा विपदको समयमा सञ्चालन गरिने खोज तथा उद्धारलाई थप प्रभावकारी बनाउन अप्नाउनु पर्ने विधि र प्रक्रियाका सम्बन्धमा ज्ञान आदान प्रदान हुने नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरव कुमार केसीले जानकारी दिनुभयो। विपद व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा अनुभव आदान प्रदान गरी विपद प्रतिकारीय क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सैन्य अभ्यास सञ्चालन हुँदै आएको नेपाली सेनाले जनाएको छ। वर्षा र चट्याङका कारण बैतडीमा 33 र 11 केबी प्रसारण लाइनको विभिन्न क्षेत्रमा समस्या आएपछि गत बुधबारदेखि विद्युत सेवा अवरूद्ध भएको छ। विद्युत नहुँदा दैनिक कामकाजका साथै सरकारी कार्यालयको सेवा प्रवाहमा समेत समस्या भएको छ। विद्युत नहुँदा समस्या भएको दोगडा केदार गाउँपालिका 3 श्रीकोटका गणेश विष्टले बताउनुभयो। विद्युत सेवा नियमित सञ्चालनका लागि लगातारको वर्षाले गर्दा समस्या भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र प्रमुख जनार्दन पौडेलले जानकारी दिनुभयो। गुल्मीको रेसुङ्गा नगरपालिकाभित्र पछिल्लो समय सड़क कालोपत्रीय गरिएसँगै आवतजावत तथा कृषि उपजको बजारीकरणमा सहज हुनुका साथै बसाईसरायमा समेत कमी आएको छ। पछिल्ला 2 आर्थिक वर्षमा नगरपालिकाभित्र 42 किलोमिटर सड़क कालोपत्रीय र ढलान गरी पक्की बनाइएको छ। गुल्मीबाट संवाददाता सूर्य सुनारको रिपोर्ट।
पहाड़ी जिल्ला गुल्मीको रेसुङ्गा नगरपालिकाका ओडाहरूमा पक्की सड़क बनेसँगै स्थानीयलाई सुविधा भएको छ। मुख्य गरी रेसुङ्गा नगरपालिकाको ओडा नम्बर 4 अर्खले, ओडा नम्बर 6 थामा, ओडा नम्बर 3 भाडागाउँ, ओडा नम्बर 13 दुबीचौर, जिल्लाको सदरमुकाम तमगासका भित्री सड़क र अन्य स्थानका सड़कहरू कालेपत्रे र ढलान गरी पक्की बनेका हुन्। सड़कमा नाली निर्माण, वाल निर्माण र चिटिक्क पारिएको सड़क निर्माणले बस्ती चिटिक्क बनेको छ। हिउँदमा धुलम्मे र वर्षायाममा हिलम्मे हुने ग्रामीण भेगका सड़कहरू पक्की बनेपछि बस्ती चिटिक्क बन्नुका साथै कृषि उपजको बजार ग्यारेन्टी, बसेसरैमा केही हदसम्म भए पनि कम, सहज यात्राको सुविधा र सवारी भाडादरमा कमी आएको रेसुङ्गा नगरपालिका 6 स्थानीय ज्ञान कुमारी बिक र रेसुङ्गा नगरपालिका 4 स्थानीय टीकाराम पन्थीले बताउनुभयो।
कृषि उत्पादनलाई पम्बासम्म बजारीकरण गर्नको लागि सुविधा भयो, गाडीहरूमा सामान पठाउन धेरै सजिलो भयो। पहिला यो बाटोको अरू पनि सुविधा नहुनाले बसेसर्ने क्रम थियो भने यसबाट केही हदसम्म बसेसरी पनि रोकिने देखिएको छ।
सबैको सुविधा भयो, हामीलाई त यस्तो बाटेको सुविधा भयो, हिलो धुलो कस्तो थियो।
रेसुङ्गा नगरपालिका भित्र आर्थिक वर्ष 2079-80 24 किलोमिटर 438 मिटर र आर्थिक वर्ष 2080-81 17 किलोमिटर 313 मिटर गरी 41 किलोमिटर 751 मिटर सड़क कालेपत्री र आरसीसी गरी पक्की सड़क बनेको हो। नगरपालिका भित्र आर्थिक वर्ष 2080-81 मात्रै सड़क सहित अन्य विकास बजेट अन्तर्गत कुल 1,09,46,75,000 रुपियाँ खर्च गरेको छ। आफूहरू निर्वाचित भएको 2 वर्षको अवधिमा पूर्वाधार क्षेत्रको पनि आधार स्तम्भ पहिलो पूर्वाधार सड़क पूर्वाधारको क्षेत्रमा फड्को मारेको रेसुङ्गा नगरपालिकाका नगर प्रमुख खिलदोज पन्थीले बताउनु भयो।
हाम्रो एउटा संकल्प छ, हामीले 5 वर्ष भित्रमा 100 किलोमिटर सड़क रेसुङ्गा नगरपालिका भित्र कालपत्र गर्ने गरिकन अगाडि बढेका छौँ। त्यसको लागि अरू धेरै गर्नुपर्नेछ, परालमीतिरको काम गर्नुपर्नेछ। यो वर्ष भाडाउको सड़कको कालपत्र गर्ने काम प्रारम्भ हुनेछ, टिन्डरपर्की अगाडि बढ्दैछ। त्यसले गर्दाखेरि अरू बाँकी रहेका जुन सड़कहरू छन् त्यसको लागि पनि हामी निरन्तर लागि परेका छौँ, बजेटको सुनिश्चित गरेका छौँ।
रेसुङ्गा नगरपालिकाले 2 वर्षमै सड़क पूर्वाधारको विकासमा गरेको काम प्रशंसनीय छ। अन्य पालिकाले सड़कलाई यसरी नै विकास गरी स्थानीयमा छाएको चरम निराशा अन्त्य गर्न सक्नुपर्छ। सूर्य सुनार, रेडियो नेपाल, गुल्मी।
अब अन्तर्राष्ट्रिय समाचार। चीनले युक्रेन र गाजा युद्ध अन्त्यका लागि वार्ता गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ। चीनका रक्षा मन्त्री डोङ जुनले आज बेजिङमा आयोजित सैन्य अधिकारीहरूको विश्वव्यापी भेलालाई सम्बोधन गर्दै गाजा र युक्रेनमा जारी द्वन्द जस्ता द्वन्दको समाधान वार्ता नै भएको बताउनुभयो। सियाङसान फोरमका लागि बेजिङमा रूस, म्यानमार, पाकिस्तान, सिंगापुर, इरान र जर्मनीका उच्च सैन्य प्रतिनिधि सहित 500 भन्दा बढ़ी प्रतिनिधि सहभागी छन्। मध्य पूर्वमा दूत पठाउने, उत्तरी म्यानमारमा अस्थायी युद्ध विरामको मध्यस्थता गर्ने र गत वर्ष साउदी अरब र इरान बीच ऐतिहासिक मेलमिलाप गराउने लगायत विश्वव्यापी द्वन्दमा मध्यस्थकर्ताका रूपमा बेजिङले आफूलाई प्रस्तुत गरिरहेको बेला 3 दिने फोरम हुन लागेको हो। युक्रेन र इजरायल प्यालेस्टाइनका विषयमा चीनले आफूलाई अमेरिका भन्दा बढ़ी तटस्थ रूपमा प्रस्तुत गरेको छ। फोरममा अमेरिका, चीन सम्बन्ध, यूरोप र एसियाको सुरक्षा र बहुध्रुवीय विश्वमा प्रतिरक्षाका चुनौतीबारे छलफल हुनेछ। गत अक्टोबर 7 हमास समूहले इजरायली सीमा प्रवेश गरी करिब 1200 जनाको ज्यान लिएपछि शुरू भएको इजरायल गाजा युद्धका क्रममा हालसम्म 41,100 भन्दा बढ़ी प्यालेस्टाइनीको मृत्यु भइसकेको छ भने कुल जनसंख्याको 25% मानिस घाइते रहेका विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ। पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र वहाँकी पत्नी बसुरा बीबीको भ्रष्टाचारको मुद्दामा सन् 1999 संशोधित राष्ट्रिय उत्तरदायित्व अध्यादेश अन्तर्गत आरोप मुक्त माग गर्दै दायर गरेको जाहेरी अस्वीकार गरेको छ। संशोधित राष्ट्रिय उत्तरदायित्व अध्यादेशको आधारमा खानले आफू विरूद्धको मुद्दा संघीय मन्त्री परिषद बैठकको आधारमा शुरू गरी कानूनले मन्त्री परिषद निर्णयलाई संरक्षण गरेको बताउनु भएको छ। डन पत्रिकाले समाचारमा उल्लेख गरे अनुसार जाहेरीमा खान दम्पतिले सहयोगी फरहत सेहजादी मार्फत सह अभियुक्त अहमद अली रियाजबाट व्यक्तिगत लाभको क्षतिपूर्तिका लागि 240 कनाल जग्गा प्राप्त गरेका थिए। अब आर्थिक समाचार भुवन आचार्यबाट।
उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले शुक्रबार आन्तरिक राजस्व विभागको निरीक्षण गर्नुका साथै राजस्व संकलनका अवस्थाका बारेमा छलफल गर्नु भएको छ। निरीक्षणपछि विभागमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले आन्तरिक स्रोत परिचालन थप प्रभावकारी बनाउन र कर प्रणालीलाई थप आधुनिकीकरण गर्ने, करदाताको कर सहभागिता लागत घटाउने, प्रविधि मैत्री जनशक्ति विकासलाई प्राथमिकता दिने गरी काम गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभयो। उहाँले करको दायरा विस्तार गर्ने, करदाता मैत्री वातावरण सृजना गर्ने, करदाता सेवाको गुणस्तरमा वृद्धि गर्ने, स्वैच्छिक कर सहभागिता वृद्धि गर्ने, कर छली र चुहावट रोकिने गरी काम गर्न समेत कर्मचारीहरूलाई निर्देशन दिनुभयो। कार्यक्रममा अर्थ सचिव डाक्टर रामप्रसाद घिमिरे र राजस्व सचिव दिनेश कुमार घिमिरेले राजस्व परिचालनको लक्ष्यलाई ध्यान दिएर अघि बढ्न कर्मचारीहरूलाई निर्देशन दिनुभयो। चालू आर्थिक वर्षमा सरकारले 7 खर्ब 1 अर्ब रूपियाँ आन्तरिक राजस्वबाट संकलन गर्ने लक्ष्य लिएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले आगामी 1 वर्षभित्र सबै जनताको घरमा विद्युतीकरण हुने गरी काम अघि बढ़ाइएको बताउनु भएको छ। शुक्रबार चितवनमा पत्रकारहरूसँग कुरा गर्दै ऊर्जा मन्त्री खड्काले आन्तरिक खपत बढ़ाउन सबै जनताको घरमा विद्युत सेवा पुर्याउन लागि उल्लेख गर्नुभयो। मन्त्री खड्काले व्यवसायले विद्युत प्रयोग गरे बापत राज्यलाई महसुल बुझाउनु पर्नेमा जोड़ दिँदै अहिले देखिएको डेडिकेटेड लाइनको बकेउताको विवाद चाँडै टुङ्गो लाग्ने पनि उल्लेख गर्नुभयो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कृषि क्षेत्रको विकासका लागि व्यावसायीकरण र यान्त्रिकीकरण जरूरी भएको बताउनु भएको छ। बीपी चिन्तन प्रतिष्ठान लुम्बिनी प्रदेशले शुक्रबार दाङको लमेईमा आयोजना गरेको नेपालमा कृषि क्रान्ति सम्भावना र चुनौती विषयक विचार गोष्ठीमा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले व्यावसायिक कृषिका लागि कार्यक्रम अघि बढ़ाएको भन्दै युवा पुस्ता त्यसतर्फ आकर्षित हुन नसक्नु समस्याको रूपमा रहेको बताउनुभयो। कृषिलाई उद्यम र उद्योगको रूपमा विकास गर्न नवपरिवर्तन सम्बन्धी कार्यक्रमहरू अघि बढ़ाइएको कार्यक्रममा मुख्यमन्त्री आचार्यले जानकारी दिनुभयो। कार्यक्रममा नेपाली कंग्रेस लुम्बिनी प्रदेशका सभापति अमर सिंह पुनले सबै राजनीतिक दलले युवालाई स्वदेशमा उद्यम गर्न प्रेरित गर्नुपर्ने भन्दै सही अनुसार कार्यक्रम निर्माण गरेर अघि बढ़नुपर्नेमा जोड़ दिनुभयो। मुक्तिनाथ कृषि कम्पनी लिमिटेड लुम्बिनी प्रदेशका प्रमुख निर्मल भूषालले सरकारले निजी तथा नियम बनाए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको, सहकारीले बचत तथा ऋण परिचालनमा मात्र ध्यान केन्द्रित गर्दा कृषि क्षेत्र फस्टाउन नसकेको भन्दै सरकारको ध्यान आकर्षण गराउनुभयो। नेपाली बजारमा शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेर कीर्तिमान कायम गरेको छ। यस दिन सुनको मूल्य तोलामा 3,000 रुपियाँले वृद्धि भएको छ। बिहिबार प्रति तोला 153,300 कारोबार भएको, छाप भएको सुन शुक्रबार 156,300 रुपियाँमा कारोबार भएको छ। सुनको यो मूल्य हालसम्मकै उच्च मूल्य हो। शुक्रबार चाँदीको मूल्य पनि प्रति तोला 65 रुपियाँले वृद्धि भएको छ। महत्तर जिल्लाको गौशाला नगरपालिकामा 2 अर्बको लगानीमा स्थापना गरिएको नेपाल पल्प एण्ड पेपर इण्डस्ट्रीजले विद्युतको अभावमा आफ्नो उत्पादन शुरू गर्न सकेको छैन। आईएमई ग्रुपको नेतृत्व र एभरेस्ट ग्रुपको सहकार्यमा गौशाला 1 इटाटार गाउँमा 2 अर्बको लगानीमा स्थापना गरिएको पेपर मिल सञ्चालनका लागि 33 केभीए विद्युत आवश्यक रहेको छ। अहिलेसम्म मिलमा विद्युत पुग्न नसक्दा मिल सञ्चालनमा आउन नसकेको मिलका निर्देशक अरूण भण्डारीले बताउनुभयो। हेटौडामा निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरको कृषि थोक बजारको निर्माण अन्तिम चरणमा पुगेको छ। हेटौडा उपमहानगरपालिका 11 थाना भर्याङमा बागमती प्रदेश सरकार र हेटौडा उपमहानगरपालिकाको लगानीमा निर्माणाधीन कृषि थोक बजारको काम अन्तिम चरणमा पुगेको कृषि विकास निर्देशनालयले जनाएको छ। बागमती प्रदेश सरकारको 70 र हेटौडा उपमहानगरपालिकाको 30% लागत साझेदारीमा 2 बिघा क्षेत्रफलमा निर्माणाधीन थोक बजार निर्माणको काम अन्तिम चरणमा पुगेको कृषि विकास निर्देशनालयका निर्देशक सुधीर श्रेष्ठले जानकारी दिनुभयो।
अब खेल समाचार अजय बमबाट।
प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिकमा कास्य पदक जित्न सफल भएकी पेलेसा गोवर्धनलाई पुरस्कार प्रदान गर्नुभएको छ। कार्यक्रममा पेलेसासँगै प्रशिक्षक कविराज देगी लामा सहित टीम व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई पनि सम्मानित गरिएको छ। प्रधानमन्त्री निवास बालोटारमा आयोजित एक भव्य समारोहमा प्रधानमन्त्री ओलीले पलिसालाई ₹65,00,000 पुरस्कार राशि प्रदान गर्नुभयो। यस पुरस्कार राशिमा कुनै पनि कर नकटिने व्यवस्था गरिएको छ। यसै गरी प्रशिक्षक कविराज नेगिनामालाई ₹5,85,000 र टीम व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई ₹2,92,000 पुरस्कार प्रदान गरिएको छ। समारोहमा प्रधानमन्त्री ओलीले खेलकुद क्षेत्रको उत्साहलाई कायम राख्न र पुरस्कार वितरण प्रक्रियालाई छिटो पार्नको लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले पेलेसाले प्राप्त गरेको काँस्य पदकलाई नेपालले खेल इतिहासमा अहिलेसम्मको ठूलो उपलब्धि मान्दै यसले देशको खेल क्षेत्रलाई अन्तर्राष्ट्रिय मानचित्रमा थप प्रसिद्धि दिलाउने विश्वास व्यक्त गर्नुभयो। युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले आगामी विश्वस्तरका खेलमा नेपालले थप सफलता प्राप्त गर्ने अपेक्षा व्यक्त गर्दै यस प्रकारका पुरस्कार र सम्मानले खेलकुद क्षेत्रलाई प्रोत्साहन दिने विश्वास व्यक्त गर्नुभयो। समारोहमा खेलकुद क्षेत्रमा अझ प्रभावकारी नीति निर्माण र खेलाड़ीहरूको उचित सम्मान सुनिश्चित गर्न निरन्तर प्रयास जारी रहने विषयमा समेत चर्चा भएको थियो। भारोत्तोलनका हेमन्त पालले शुक्रबार पल्सर स्पोर्ट अवार्डमा वर्षको उत्कृष्ट युवा खेलाड़ीको पुरस्कार जितेका छन्। नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने नेपाली खेलकुदको सबभन्दा ठूलो अवार्ड कार्यक्रममा युवा खेलाड़ीको विधामा विजेता बन्ने क्रममा हेमन्तले फुटबलकी प्रीति राई, टेबल टेनिसका सुजन गडाल, क्रिकेटका अर्जुन कुमार र टेनिसकी सुनिरा थापालाई पछि पारेका थिए। उत्कृष्ट युवा खेलाड़ी घोषित हेमन्तले पुरस्कार स्वरूप पल्सर मोटरसाइकल प्राप्त गरे। पारा तेक्वान्दोकी पेलेसा गोवर्धनले पारा एथलेटिक अवार्ड प्राप्त गरेकी छिन्। उनले यो अवार्ड सहित 1,00,000 रूपियाँ प्राप्त गरिन्। अवार्डमा कुशल श्रेष्ठले वर्ष प्रशिक्षक र कुमार राईले स्पेशल अवार्ड प्राप्त गरेका छन्। लाइफ टाइम एचिभमेन्ट अवार्डबाट नेपाल क्रिकेट संघ क्यानका पूर्व अध्यक्ष विनय राज पाण्डे सम्मानित भएका छन्। उनलाई 1,00,000 रूपियाँ प्रदान गरियो। कविता भट्ट पल्सर स्पोर्ट अवार्ड अन्तर्गत पिपुल्स च्वाइस अवार्डमा सम्मानित भएकी छिन्। नेपाली खेलकुदको सबभन्दा प्रतिष्ठित अवार्डमा पिपुल्स च्वाइस विधामा पुरस्कृत भएकी कविताले पल्सर मोटरसाइकल प्राप्त गरिन्। नेपाली महिला कबड्डी एनएसजीएफ पल्सर स्पोर्ट अवार्डमा वर्षको उत्कृष्ट टोली घोषित भएको छ। दक्षिण कोरियाका ही होङ जोङले एनएसजीएफ स्पोर्ट अवार्डमा एसियन स्पोर्ट्स जर्नालिस्टको अवार्ड प्राप्त गरेका छन्। अवार्डसँगै जोङले 1,00,000 रूपियाँ प्राप्त गरे। अवार्डमा नेपाली खेलकुदमा योगदान गर्ने विभिन्न खेलाड़ी प्रशिक्षक तथा खेलकर्मीहरूलाई विभिन्न 10 विधामा समावेश गरिएको थियो।
अब मौसम, आगामी 24 घण्टामा सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हावाहुरी सहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 33 डिग्री सेल्सियस, न्यूनतम 19.5 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम तापक्रम 31.1, न्यूनतम 19 डिग्री सेल्सियस। वर्षा 9.8 मिलिमिटर। पोखराको अधिकतम 32 डिग्री सेल्सियस, न्यूनतम 23 डिग्री सेल्सियस। वर्षा फाटफुट। वीरेन्द्रनगरको अधिकतम 31.4, न्यूनतम 22.2 डिग्री सेल्सियस। वर्षा 69.8 मिलिमिटर। र दिपायलको अधिकतम तापक्रम 24.5, न्यूनतम 22.7 डिग्री सेल्सियस। वर्षा 132.6 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेकपा एमाले सचिवालय बैठकद्वारा पार्टीको वार्षिक कार्ययोजना पारित। प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ 31 गते प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्नुहुने। बागलुङमा भएको गाड़ी दुर्घटनामा रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष सहित 3 जनाको मृत्यु। र युक्रेन गाजा युद्ध अन्त्यका लागि वार्ता गर्न सम्बन्धित पक्षलाई चीनको आग्रह। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।